لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ، لیے اللہ ہی کے ہے جو بھی آسمانوں میں ہے اور جو بھی زمین میں ہے۔ پہلا لفظ ہی بہت کمپریہنسو ہے، لِلَّهِ، لیے اللہ ہی کے ہے۔ اللہ ہی کے لیے ہے کا مطلب کیا؟ کہ سب چیزوں کی ملکیت، ہر چیز کا مالک اللہ ہے، اور پوری سورت کا بھی یہی میسج ہے، للہ، لیے اللہ کے۔ تو سب چیز جب اللہ ہی کے لیے ہے، سب چیز اللہ ہی کے غلام ہے، تو تم بھی اللہ کے ہو جاؤ۔ للہیت کا ایک میسج ہے نا یہ۔ تو جب ہم للہ کہتے ہیں نا، تو اس میں دیکھیں تینوں چیزیں آ جاتی ہیں۔ نمبر ون، ملکیت بھی آ جاتی ہے، اختیار بھی آ جاتا ہے کہ اتھارٹی بھی پوری اللہ کی ہے، اور حکم بھی اللہ ہی کا چلتا ہے۔ یہ تینوں چیزیں کس میں آ گئیں؟ ما فی السماوات و ما فی الارض، جو کچھ ہے آسمانوں میں اور جو کچھ ہے زمین میں۔ آسمان کی طرف دیکھ لو اور زمین کی طرف دیکھو، ہر چیز اس کا مالک اللہ ہے، اور ایبسلیوٹ مالک ہے۔ اب دیکھیں، جو مالک ہے ہر چیز کا، تو اس کا مطلب باقی ساری چیزیں کیا ہیں؟ اگر صرف وہی مالک ہے نا، تو پھر باقی ہر چیز کیا ہے؟ جو بھی چیز ہوگی وہ ود ان آسمان اور زمین ہی ہوگی نا، اور باہر تو نہیں اس سے کچھ ہو سکتی۔ تو پھر وہ کیا ہے ہر چیز؟ کیا وہ خدا ہو سکتی ہے؟ اگر ان کا کوئی مالک ہے، تو اس کا مطلب وہ سب چیزیں مخلوق ہیں، سب چیزیں غلام ہیں، تو پھر اللہ کا کوئی شریک تو نہیں ہو سکتا، کوئی اور خدا تو نہیں ہو سکتا۔ تو اس میں توحید کا بھی میسج ہے کہ سب چیزیں اس کی ہیں، تو پھر جو مالک ہوگا وہ سوچیں اس کے غلام اس کے ساتھ شریک تھوڑی ہو سکتے ہیں۔ تو سارا اختیار اس کا ہے، سارا اقتدار اس کا ہے، کائنات کے ذرے ذرے کا وہ مالک ہے، اور ستاروں سیاروں کا سب کا وہ مالک ہے۔ اور اب آپ دیکھیں، جب آپ للہ ما فی السماوات و ما فی الارض کہتی ہیں، تو ذرا تھوڑی سی اپنی سوچ کو براڈ کریں اور سوچیں کیا کیا چیزیں اس میں آ جاتی ہیں۔ اوپر رب ہے اور اس کے نیچے سب اس کے غلام ہیں۔ کیا کیا چیز غلام ہے اس کی؟ آنکھ اٹھاؤ دیکھو، آسمان غلام ہے، دیکھو سارے گیلیکسیز جتنی بھی ہیں سب غلام ہیں، دیکھو سارے سسٹمز جتنے چل رہے ہیں سب غلام ہیں، دیکھو جتنے ستارے سیارے ہیں سب غلام ہیں۔ وہاں پہ کس کا آرڈر چل رہا ہے؟ آسمانوں میں کس کا آرڈر چل رہا ہے؟ زمین کی ہر شے میں۔ اب ہر گیلیکسی میں جتنے ستارے سیارے ہیں وہ بھی اسی کے غلام ہیں، ان کے اوپر اس کا ہی فیصلہ چلتا ہے، اور آسمان اور زمین کی ہر چیز پکار رہی ہے کہ ہم غلام ہیں، ہم حکم کے پابند ہیں۔ کیسے کیسے پکار رہی ہے؟ دیکھ لیں، کوئی چیز اپنے مقام سے ہٹتی نہیں ہے، ہلتی نہیں ہے، تو غلام ہی ہے نا جو ایک سسٹم میں بندھے ہوئے ہیں، ورنہ ہر کوئی اپنی مرضیاں کرے۔ اللہ تعالیٰ نے فرمایا نا، کل فی فلک یسبحون، ہر کوئی اپنے فلک کے اندر اپنے آربٹ میں تیر رہا ہے۔ کس کے حکم سے تیر رہا ہے؟ جس کا حکم اس کے اوپر چل رہا ہے وہی اس کا مالک ہے۔ آسمان اس کے ہیں، آسمان والے بھی اس کے ہیں۔ آسمان میں چار انگلی جگہ بھی ایسی نہیں ہے جہاں پہ اللہ کا ذکر کرنے والے، اللہ کی تسبیح بیان کرنے والے نہ ہوں۔ تو پھر ہمیں کیا کرنا ہے؟ اسی آسمان اور زمین کے اندر ایک میں اور آپ بھی تو ہیں نا، چھوٹے سے شاید کیڑے مکوڑے کے برابر بھی نہ ہو اس کائنات کے مقابلے میں۔ جب ہر چیز اس کی ہے، تو میں اور آپ بھی اس کے ہیں، اور جب میں اور آپ اس کے ہیں، تو پھر ہمارے اوپر بھی کس کا حکم چلنا چاہیے؟ اس اللہ کا۔ دیکھیں، انسان کی آنکھ اٹھتی ہے یا جھکتی ہے، نیچے نظریں کر کے دیکھ لو یا اوپر نظریں اٹھا کے دیکھ لو، چاہے گہرے سمندر ہوں، چاہے پہاڑ ہوں، چاہے ہوائیں ہوں، فضائیں ہوں، درخت کا پتا پتا ہو، پودے ہوں، پھل ہوں، سبزیاں ہوں، پرندے، جانور، کیڑے مکوڑے، जो कुछ भी है किसका? लिल्ला ही है। लेकिन जब इंसान इसी सबक को भूल जाता है ना कि मैं भी अल्लाह का हूं, तो तब इंसान के अंदर एक खला पैदा हो जाता है, एक वैक्यूम आ जाता है, जिसको अल्लाह की जात के सिवा कोई पूरा नहीं कर सकता। अल्लाह दिल में आएगा ना, तो फिर इंसान जो है उस जैसे कंप्लीट हो जाता है। उसकी रूह जब अल्लाह से जुड़ जाती है, क्योंकि ये रूह अल्लाह की है, ये जिस्म अल्लाह का है। देखिए, ये जिस्म किसके कहने पे चल रहा है? आप कहेंगे नहीं, हमारा तो अपना ही कहना चलता है। नहीं, ऐसा नहीं है। दिल किसके कहने पे धड़क रहा है? ब्लड किसकी मर्जी से सर्कुलेट कर रहा है? हमारी अकल किसके हुक्म के ऊपर काम कर रही है? आंख किसके कहने पे चलती है? जो देख रही है किसके कहने पे देख रही है? दिल की धड़कनें रुकने लगे तो आप चला के दिखा दें? दिल पुकारेगा मैं अल्लाह का हूं? आंखें अंधी हो जाएं तो आप उनको देखने वाला बना के दिखा दें? आंख कहेगी नहीं, मैं अल्लाह की गुलाम हूं। तो हर चीज, चाहे हमारे अपने जिस्म के अंदर है, चाहे इस कायनात में, हर चीज का मालिक वो ही है, और हर चीज उसकी फर्मा बरदार है, हर चीज उसके सामने झुकी हुई है। तो सारी कायनात हमें, मुझे और आपको क्या मैसेज दे रही है बताएं? कि तुमको भी झुक जाना, तुम्हें भी अपना आप अल्लाह के सुपुर्द कर देना। जब मौत आएगी तो तब तो इंसान झुकेगा ही झुकेगा, लेकिन मौत से पहले ये करके दिखाओ। इसी के ऊपर तो जन्नत मिलनी है, कि हम अपना इख्तियार, अपना इरादा सब अल्लाह के आगे झुका दें। तो जो भी आसमानों में है, जो भी जमीन में है, लगता है जैसे पूरी सूरत का एक कंक्लूजन यहाँ पे बयान हो रहा है, सब देखो अल्लाह का ही है। और देखो उस अल्लाह की कुदरत कैसी है, وَإِن تُبْدُوا مَا فِي أَنفُسِكُمْ أَوْ تُخْفُوهُ يُحَاسِبْكُمْ بِهِ اللَّهُ, اگر تم ظاہر کرو گے جو بھی تمہارے نفسوں میں ہے, جو تمہارے دل میں چھپا ہوا ہے نا, اس کو اگر ظاہر کرو گے یا اس کو چھپا کے رکھو, اللہ تعالیٰ تمہارا حساب لے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ جب یہ آیت نازل ہوئی تو صحابہ کرام کے لیے یہ چیز اتنی سخت پریشانی کا باعث تھی۔ کیوں تھی پریشانی؟ صحابہ اس لیے گھبرا گئے کہ ٹھیک ہے, ایک تو ہم عمل کرتے ہیں, جو ہم مثلا کچھ آپ نے کچھ کھایا, کچھ پیا, کچھ بولا, کوئی چلے, کہیں بیٹھے, کہیں اٹھے, کوئی کام کیا, وہ تو سارے ہمارے اعمال ہیں, ان کی تو سمجھ آتی ہے کہ ان کا حساب ہوگا, مگر دل کی باتوں کا بھی محاسبہ ہوگا۔ اب دل میں تو بعض دفعہ ہمارے ایسے ایسے خیالات آتے ہیں جن پہ ہمارا بس ہی نہیں ہوتا, ہم پتہ نہیں کیا کیا دل میں دیکھیں کتنے خیالات اتنی کوئکلی آتے ہیں دل کے اندر اور چلے جاتے ہیں دم, جیسے بجلی کسی تیزی ہوتی ہے نا, اس سے بھی زیادہ تیزی سے دماغ میں خیال آتے ہیں۔ تو ان کے اوپر بھی اگر اللہ نے حساب کرنا شروع کر دیا تو ہمارا بنے گا کیا؟ تو وہ تو بہت گھبرائے, اس لیے کہ وہ جو قرآن کو لیتے تھے نا, تو وہ بہت سیریسلی لیتے تھے, ہماری طرح نہیں کہ بس سن لیا اور سن کے اس کے بعد ہم نے کون سا کچھ کرنا ہے تو کر لے اللہ حساب, نہیں, وہ اپنے آپ کو ہر آیت کے آگے کھڑا کر لیتے تھے کہ یہ آیت میرے لیے ہی ہے, میرے لیے نازل ہوئی ہے, اور کوئی حکم اگر مشکل لگتا تھا تو گھبرا اٹھتے تھے, ان کو فکر پڑ جاتی تھی اب اس حکم کو کیسے پورا کریں گے, ہم نے جو کوئی پورا کرنا ہی نہیں ہوتا تو پھر ہمیں فکر کی کیا بات ہے, اور حساب کتاب کو تو ویسے ہی ہم بھولے رہتے ہیں, تو اگر حساب ہوگا بھی تو چلو ہوگا ہی, جہاں پہ اور لوگ دیں گے ہم بھی دے دیں گے, ہماری تو یہ اپروچ ہوتی ہے نا, ان کی ایسی نہیں تھی۔ تو اس لیے وہ تو دوڑے دوڑے آپ صلی اللہ علیہ وسلم کے پاس چلے گئے, گھٹنوں کے بل گر گئے, عرض کی آپ یہ آیت نازل ہوئی ہے اور ہم اس حکم کی کہاں طاقت رکھتے ہیں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا, تم اس طرح کہنا چاہتے ہو جیسے یہود و نصارہ نے تم سے پہلے کہا تھا कि हमने सुना और हमने नाफरमानी की, समय ना वा सही ना, ये तुम कहना चाहते हो कि हमसे तो नहीं होता ये, बल्कि तुम ये कहो समय ना आता ना, हमने सुना हमने मान लिया। परवरदिगार हम आपसे अपने गुनाहों की माफी मांगते हैं, हम आपकी तरफ लौट जाना चाहते हैं, हमें आपकी तरफ लौट के जाना है। तो सहाबा ने फिर यही जुमला दोहराना शुरू कर दिया और इससे उनकी जुबानें तर हो गई। तो तब अल्लाह ताला ने उसके बाद ये जो अगली आयत है ना ये उतारी। लेकिन तकरीबन एक साल तक, ये एक साल बाद ये आयत उतरी। तो फिर आप देखें कि उस वक्त तक सहाबा कराम के ऊपर बड़ा बोझ था कि अब क्या करें, हम दिलों की बातों पे भी अगर जो है ना पकड़े जाने लगे तो हमारा होगा क्या। पहले तो ये देख लेते हैं कि इंसान दिल में बातें छुपाता क्यों है। इसलिए कि इंसान समझता है कि अगर सारी बातें लोगों के सामने मैंने ओपन कर दी ना तो मेरी इज्जत नहीं रहेगी, लोगों की नज़रों में मैं गिर जाऊंगा। तो अल्लाह ताला ने यही एहसास दिलाया कि लोगों की नज़रों में इज्जत पाने के लिए तुम क्यों फिक्र करते हो। तुम्हें अगर फिक्र करनी है तो इस बात की फिक्र करनी है कि अल्लाह की नज़रों में क्या तुम्हारी इज्जत है। वो तुम्हारे अंदर की बातों का भी जानने वाला है। तुम अंदर की बातें लोगों से छुपा के उनसे बच सकते हो लेकिन अल्लाह से नहीं बच सकते। तो अल्लाह ताला की कुदरत यहां से पता चलती है कि दिल के अंदर छुपी है ना, जिसको कहते हैं अलीमुम बिज़ाति सुदूर। अल्लाह ताला सीनों के अंदर 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 बहुत गहरे अंदर, लेकिन इंसान का सीना भी एक ओशन की तरह है ना, एक समंदर की तरह, उसके अंदर कोई बात जाके छुप जाती फिर वो बात किसी को भी नहीं पता होती। अल्लाह ताला फरमाते हैं कि तुम ये देख लो कि किसी को भी ना पता चले, तुम्हारे दिल पे मेरा इख्तियार है, मेरे नोटिस में तुम्हारे दिल की बातें आ जाती हैं। देखें दिल की बात ऐसी होती है, बाज़ दफ़ा ना मां जानती है, ना हस्बैंड जानता है, ना बहन भाई जान सकते हैं, ना मोहब्बत करने वाले जान सकते हैं, किसी के दिल में क्या है कोई नहीं जान सकता। या इंसान खुद जानता है या उसका रब जानता है। तो अल्लाह ताला ने कितना क्लोज रिलेशनशिप दिया कि कितना करीबी ताल्लुक है अल्लाह का तुम्हारे साथ, कैसा रिश्ता बताया कि देखो या तो तुम खुद अपने बारे में जानते हो या मैं जानता हूं। क्या ऐसा गहरा रिश्ता कहीं और तुम कायम कर सकते हो। कभी कभी इंसान का दिल चाहता है कि मेरे दिल में जो है ना मैं कुछ भी ना बोलूं, बगैर बताए ही दूसरे को पता चल जाए। ऐसा होता है ना, जिनसे आप मोहब्बत करते हैं आपका बाज़ दफा दिल नहीं चाहता कि मैं कुछ बोलूं, बस इनको पता चल जाए, खुद ही पता चल जाए। आप जुबान से कहना नहीं चाहते लेकिन नहीं पता चलता, इसलिए कि उनकी रीच हमारे दिल तक है ही नहीं। हाँ अल्लाह की रीच है, अल्लाह जानता है। तो अल्लाह ताला ने ये दिखा दिया कि जो रिश्ता मेरा और तुम्हारा है ना किसी और का नहीं है, असल रिश्ता ही बंदे और रब का रिश्ता है। और फिर देखो जो तुम जाहिर करते हो उसको तो मैं जानता हूं, और जो तुम छुपाते हो, कोई गलती छुपाई, कोई जुर्म छुपाया, कोई गुनाह छुपाया, कोई ज्यादती छुपाई, जिससे तुम छुपा के लोगों की नजरों में अच्छे बने रहो। तो ये याद रखना, लोगों से वो चीज गायब है लेकिन मेरे से तो कोई चीज गायब है ही नहीं। तो लोगों की नजरों में तो तुम अच्छे बन जाओगे लेकिन मेरी नजरों से गिर जाओगे, क्योंकि मेरे से नहीं कोई बात छुपती। सुभान अल्लाह। तो इंतहाई खौफजदा करने वाली आयत है कि जब युहासिबकुम बिल्लाह, इसका भी अल्लाह हिसाब लेगा। इसने सहाबा का ये हाल कर दिया कि हम क्या करें, दिल की सोचों पे, दिल के वसवास पे, दिल में जो ख्याल आते हैं, इतनी बातें आती हैं, बाज़ दफ़ा इंसान खुद अपसेट हो जाता है कि ये कैसी बात मेरे दिल में आई है। तो अगर इन बातों पे भी हमारी पकड़ होने लगी तो हम किधर जाएंगे, क्योंकि मेरा दिल तो अल्लाह के सामने तो ओपन है। तो अल्लाह ताला ने बता दिया एक तो ये युहासिबकुम बिहिल्ला, हिसाब लेगा अल्लाह। किस किस का हिसाब देंगे? जरा अपने पास्ट में चले जाएं, कब किस वक्त क्या किया, किसका दिल दुखाया, किसके बारे में बुरा सोचा, किसको क्या कहा। हम तो भूल भी शायद जाते हैं, हमें तो याद भी नहीं रहता किसको क्या बात कही थी। अल्लाह हिसाब लेगा। तो इस वजह से सहाबा इतने खौफजदा हो गए। वो वैसे भी सहाबा कराम तो इतने ज्यादा इस चीज को के ऊपर वो रखते थे ना कि एक एक चीज को इतना सीरियसली लेते थे कि हजरत मुजाहिद फरमाते हैं कि मैंने इब्ने अब्बास के पास जाके वाकया बयान किया कि हजरत अब्दुल्ला बिन उमर ने इस आयत इन तुब्दू की तिलावत फरमाई और बहुत रोए। तो आपने फरमाया इस आयत के उतरने के बाद सहाबा का यही हाल हुआ था, वो सख्त गमगीन हो गए थे। क्योंकि शैतान डालता रहता है, आपके भी मेरे भी दिल में 100,000 ख्याल आते रहते हैं। तो अगर मुहासबा होने लगा, हिसाब किताब होने लगा, तो सहाबा तो बेचारे पहले ही इतना हिसाब किताब से डरते थे कि एक दफा हजरत उमर थे उनके सामने सूरह तकवीर की तिलावत खुद कर रहे थे, बल्कि सूरह तकवीर की तिलावत। तो जब उस आयत पे पहुंचे ना वाइजा सुहुफ नुशिरत, कि जब आमाल नामे खोल दिए जाएंगे, नशर कर दिए जाएंगे, तो बेहोश होके गिर पड़े। अल्लाह उस वक्त क्या हाल होगा, आमाल नामे नशर किए जाएंगे हशर के मैदान। तो कई दिन ऐसी हालत में रहे कि लोगों ने कहा पता नहीं बीमार पड़ गए, इयादत करने आते थे। तो एक दफा कहने लगे अली, मैं तो सिर्फ इतना ही चाहता हूं कि क्यामत के दिन मुझे ना मेरी नेकियों का अजर मिले और ना गुनाहों के बदले में मेरी पकड़ो, मेरे लिए यही बड़ी कामयाबी। मैं ये नहीं मांगता मुझे नेकियों का अजर मिले, बस मेरे गुनाहों पे मेरी पकड़ ना हो। हजरत आयशा का यह हाल था आखरत के खौफ से, कहती थी काश मैं एक दरख्त होती, हर दम बस तस्बीह करती रहती और आखरत का मुझसे कोई सवाल ना होता, काश मैं पैदा ही ना हुई होती। क्योंकि उनको हिसाब का इतना डर था ना, हम हिसाब किताब कैसे देंगे। हजरत अब्दुल्ला बिन मसूद जो थे वो आखरत का इतना उनको खौफ होता था हिसाब किताब का, फरमाते थे अगर मुझे जहन्नुम और जन्नत के मुतल्लिक इख्तियार दे दिया जाए ना कि मैं इनमें से जिसको चाहूं पसंद कर लूं या राख हो जाऊं, तो मैं राख हो जाना पसंद करूंगा, ताकि मुझसे मेरे आमाल के मुतल्लिक कोई सवाल जवाब ना। तो वो इतना शदीद उनको खौफ होता था इस चीज का, हम कैसे इसका जवाब देंगे, हम कैसे वहां पे बताएंगे कि हमने ये काम क्यों किया। तो मुहासबा तो बड़ा सख्त है। तो अल्लाह ताला ने आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर आगे की जो आयात उतरी कि ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, ये अगली आयात है ना 286, ये नाजिल हुई तो फिर सहाबा को कुछ चैन आया। तो क्योंकि उनके दिल कांप रहे थे इस बात पे क्या बनेगा हमारा, तो फिर पता चला कि अच्छा अल्लाह ताला किसी नफ्स को उसकी वुसअत से ज्यादा तकलीफ नहीं देता। यानी इसका मतलब ये है कि अगर आपके दिल में कोई ऐसे ख्याल आते हैं जिनके ऊपर आपका बस ही नहीं है, बस वो ख्याल आया, अब आपने सोचा नहीं था, जानबूझ के नहीं लेकर आए, मगर बस दिल में एक ख्याल आ गया। जैसे मैंने आपको बताया था कि वो एक हदीस में आता है कभी कि शैतान जेहन में डालता है कि बताओ उसको किसने पैदा किया, उसको किसने पैदा किया, अच्छा उसको किसने पैदा किया, फिर अल्लाह ताला माफ फरमाए, नाउज़ुबिल्ला नाउज़ुबिल्ला नाउज़ुबिल्ला, अल्लाह को किसने पैदा किया, ऐसे कोई यानी बात जहन के अंदर डाल देता है, ऐसी कोई चीजें कर देता है, या दीन के बारे में या और किसी चीज के बारे में ऐसी बात कोई जहन में शैतान डालता है ना कि इंसान कांप जाता है खुद से कि ये क्या बात मेरे दिल के अंदर आई। तो अब ये देख लेना इतने बड़े बड़े सहाबा, उमर रजी अल्लाह तआला अन्हु, हजरत अबू बकर सिद्दीक, अब्दुर्रहमान बिन औफ, ये अशरा मुबशरा में से हैं, माज बिन जबल, और ये सारे सहाबा आपकी खिदमत में गए, तो सब इतने परेशान थे कि अल्लाह के रसूल हम पे तो बोझ डाल दिया गया, हम कैसे इसको उठाएं। तो फिर पता चला कि नहीं, ऐसे ख्यालात के ऊपर नहीं पकड़ोगी, हाँ वो ख्यालात जो इंसान अपने दिल में खुद लेकर आए, مثال کے طور پہ ایسی سوچیں، ایسے وسواس، ایسی باتیں جیسے مثلا حسد ہے، کینا ہے، بدگمانیاں ہیں، اور ان کو انسان دل کے اندر رکھے چھوڑتا ہے، یا کفر ہے، یا نفاق ہے، منافقت، یہ بھی تو دل کے ہی عمل ہیں نا، دل میں ہوتے ہیں نا، تو ان کے اوپر ظاہر ہے پکڑ ہوگی، ان کے اوپر پکڑا جائے گا، کیونکہ اس دن تو یوم تبلا سرائر ہے نا، جس دن چھپی ہوئی باتیں بھی جانچی جائیں گی۔ اللہ تعالیٰ نے قرآن پاک میں فرمایا، بے شک کان اور آنکھیں اور دل سب سے سوال کیا جائے گا، کان سے جو ٹکراتا ہے، آنکھ سے جو چیز آنکھ کے تھرو اندر چلی جاتی ہے، دل میں جو کچھ ہے، سب چیز کا سوال ہوگا وہاں پہ۔ تو اپنا حساب کر لو اس سے پہلے کہ تمہارا حساب کیا جائے۔ چھپی ہوئی باتیں کوئی اور جانے نہ جانے، رب تو جانتا ہے جس نے حساب لینا۔ پھر وہ چھپی ہوئی باتوں پہ کیا کرے گا؟ فَيَغْفِرُ لِمَنْ يَشَاءُ وَيُعَذِّبُ مَنْ يَشَاءُ، جس کو چاہے اس کی مغفرت کر دے، جس کی چاہے بات کو ڈھانپ دے، جس کو چاہے درگزر کر دے، اور جس کو چاہے پھر عذاب دے۔ آپ اسے یہ دیکھیں، لِمَنْ يَشَاءُ سے کہ اختیار کس کا ہے؟ اختیار صرف اللہ کا ہے، لِمَنْ يَشَاءُ، جس کے لیے وہ چاہے گا، یہ ٹوٹلی اللہ تعالیٰ کی اتھارٹی ہے، یہ اللہ تعالیٰ کے اوپر ہے کہ وہ کس کو بخشنا چاہے۔ کوئی سوال نہیں کر سکتا، چاہے تو کسی گناہگار کو بخش دے، بڑے سے بڑے گناہگار کو معاف کر دے، جاؤ تم میں نے تمہیں معاف کیا، اور چاہے تو کسی کو کسی گناہ کے اوپر پکڑ کر لے، چھوٹے سے چھوٹے گناہ کے اوپر پکڑ کر لے، وہاں پہ کوئی سوال نہیں کر سکے گا کہ اللہ تو نے اس کو کیوں معاف کیا، مجھے کیوں پکڑ لیا، ایسا کیوں ہوا، ویسا کیوں ہوا، نہیں۔ تو اس سے کیا پتا چلا کہ ظاہری اعمال کا تو ہمیں کچھ نہ کچھ اپنا پتا رہتا ہے، اختیار بھی ہوتا ہے، لیکن جو دل کے اعمال ہیں، ایسے اعمال جن پہ ہمارا اختیار نہیں ہے، ان کے اوپر پھر انسان کی پکڑ نہیں ہوگی۔ ہاں، حساب اور پکڑ میں فرق ہے، حساب میں، مواخذہ میں اور پکڑ میں، حساب کتاب میں فرق ہے۔ محاسبہ کیا ہوتا ہے، حساب کتاب کیا چیز ہے، کہ ہر ہر چیز کا وہاں پہ جو انسان نے کیا ہے نا، اللہ تعالیٰ اس کا حساب لے گا کہ دیکھو یہ تم نے کیا، یہ تم نے کیا، یہ تم نے کیا۔ انسان کہے گا کہ ہاں یہ تو میں نے سب کچھ کیا، تو اللہ تعالیٰ کہیں گے کہ ٹھیک ہے، میں نے دنیا میں بھی لوگوں پہ ظاہر نہیں کیا تھا، میں یہاں پہ بھی تمہیں معاف کر دیتا ہوں۔ اسی کو تو کہتے ہیں نا، حساب یسیرا، اللہم حاسبنا حساب یسیرا، اے اللہ ہمارا آسان حساب لینا۔ تو آسان حساب کیا ہے؟ کہ بس سرسری طور پہ اللہ تعالیٰ دیکھیں اور جانے دیں، معاف کر دیں کہ جاؤ۔ اور مواخذہ نا، وہ دوسری چیز ہے، وہ ہے پکڑ۔ تو حساب تو اللہ تعالیٰ لے گا، ایک اس کا یہ معنی ہے، حساب تو اللہ لے گا، یہ بات کی تم نے، یہ بات تمہارے دل کے اندر آئی، یہ بات ہے، لیکن پکڑ نہیں کرے گا۔ اور دوسری ایک اور بات، معنی یہ ہوا کہ وہ جو باتیں ہیں جو انسان کی اندر دل میں وہ رکھتا ہے، جیسے جو گناہ کے کام ہیں، مثال کے طور پہ جو میں نے آپ کو بتایا، بغض ہے، حسد ہے، تکبر ہے، کینے ہیں، منافقت ہے، ان کے اوپر تو آپ کو پتا ہے نا کہ حساب ہونا ہی ہے، اور ان کے اوپر پکڑ بھی ہونی ہے۔ ہاں، جو غیر اختیاری اعمال ہیں، جیسے غیر اختیاری خیالات ہیں، ان کے اوپر نہیں ہوگی۔ آپ ایک چیز لکھ سکتے ہیں، اوپر لکھیں اعمال، اس کے نیچے دو لائنیں لگائیں، ایک طرف لکھیں ظاہری، دوسری طرف لکھیں باطنی۔ اب باطنی کی بھی دو ٹائپس ہیں، جو باطن کی ہے نا، جو تم چھپاتے ہو، ان کے اندر بھی دو چیزیں ہیں۔ ایک وہ ہے جو انسان ارادے کے ساتھ دل میں رکھتا ہے, ارادی ارادے کے ساتھ ہیں, اختیاری ہیں. آپ کا اختیار ہے نا منافقت کریں یا نہ کریں, آپ کا اختیار ہے تکبر کریں نہ کریں, آپ کا اختیار ہے بدنیت ہی کریں یا پھر اچھی نیت کے ساتھ کریں, آپ کا اختیار ہے بغض رکھیں یا نہ رکھیں. تو یہ ساری اختیاری ہیں. اور دوسرے ہیں بے اختیار, جس میں غیر ارادی طور پہ جو انسان کے ہوتے ہیں اس کا ارادہ نہیں ہوتا, بس ایک بس آ گیا خیال اندر, اب انسان پہ توبہ توبہ بھی کرتا ہے, اللہ میرے دل میں کیسا خیال ہی آیا, جس کو وسواس بھی ہم کہتے ہیں, شیطان وسوسے ڈالتا ہے, انسان فوراً جھٹک دیتا ہے. صحابہ کہتے تھے کہ بعض دفعہ ہمارے دل میں ایسے خیال آتے ہیں کہ ہمارا جی چاہتا ہے کہ ہم جل کے کوئلہ ہو جائیں, مگر وہ بات ہمارے دل میں نہ آتی. یعنی ایسے بھی انسان کے دل میں خیال آ جاتے, تو ان کے اوپر پھر اللہ تعالیٰ پکڑ نہیں کرے گا. ٹھیک ہے, تو یہ بات سمجھنے کی ہے کہ کن چیزوں پہ پکڑ ہوگی کن چیزوں پہ نہیں ہوگی. اور حساب کا مطلب کیا ہے؟ حساب کا مطلب یہی ہے کہ انسان کو اللہ تعالیٰ دکھائے گا لیکن معاف کر دے گا. اب اس کو ایسے سمجھ لیں جیسے امیگریشن پہ آپ کو کھڑا کیا جاتا ہے نا, ایئرپورٹ پہ آپ آتے ہیں تو آپ کا سامان چیک کیا جاتا ہے. تو بعض دفعہ ایسا ہوتا ہے کہ آپ سامان اتنا ڈھیروں ڈھیر لائے ہوئے, اب آپ وہ افسر کے سامنے کھڑے ہوئے ہیں, وہ دیکھتا ہے سرسری طور پہ دیکھا اس نے, اور اس نے آپ کو کہا کہ جاؤ, آپ کا سامان نہ کھلوایا نہ کچھ, کہتا جاؤ. آپ شکر کرتے ہیں, حالانکہ آپ کوئی ایسی چیز نہیں لے کر آئے ہوتے کہ جس کے اوپر کوئی آپ کو پرابلم ہو, لیکن وہ سامان کھلوانے کا ہی جو وہ ہے نا, وہی تصور بھی آپ کو جو ہے نا ڈرا دیتا ہے. پہلے سے ہی ڈرنے شروع ہو جاتے ہیں, جب فلائٹ ابھی اتری بھی نہیں ہوتی کہ انسان ڈرنے لگتا ہے, ہائے سامان نہ کھلوا دے, بس یہی دعائیں کر رہتے ہیں, اللہ سامان نہ کھلوائیں میرا. حالانکہ آپ مجرم نہیں ہیں, کوئی غلط چیز نہیں لے کر آئے. تو وہ سوچیں جہاں پہ اللہ تعالیٰ کے پاس, اس کے حضور جب انسان پیش ہوگا تو اس کے بیگیج میں اللہ بہتر جانتا ہے کیا کیا گناہ ہو. اب کچھ لوگ ایسے ہوں گے جن کو اللہ تعالیٰ دیکھے گا ان کا اعمال نامہ اور کہے گا جاؤ. میں آپ کو مثال, اس مثال کو بالکل ہم اگزیکٹلی ویسے نہیں رکھ سکتے, صرف آپ کو سمجھانے کے لیے ایک بات بتا رہی ہوں. پھر آپ ایئرپورٹ پہ دیکھیں, بعض دفعہ کئی لوگوں کو وہ کیا کہتے ہیں, آپ ذرا سائڈ پہ آ جائیں. اب جوں ہی اس نے یہ کہا نا آپ ذرا سائڈ پہ آ جائیں, انسان کا دل ایسے ڈوب جاتا ہے, ہائے اب کیا ہوگا, ہے نا. تو وہاں پہ بھی بعض لوگوں کو ایسے ہوگا, اللہ تعالیٰ اعمال نامہ دیکھیں گے, چلو جی جیسے ہم یہاں پہ سائڈ پہ کر لیتے نا, سائڈ پہ کر لیا جائے گا. یعنی اس کا ایک ایک چیز بیگیج کھلتا نا, ایک ایک چیز نکالتے, ایک ایک چیز اعمال نامے سے نکالی جائے گی. اچھا یہ جھوٹ بولا تھا, اچھا یہ غلط طرف نظر اٹھائی تھی, یہاں اس مجلس میں تم بیٹھے تھے, یہاں پہ تم نے یہ بات بولی تھی, کیوں بولی, یہاں پہ یہ تم نے اتنے ڈالر اس میں اسراف کیا, کیوں کیا تم نے, یہاں پہ ایک موقع تمہیں دیا گیا کہ تم فلاں کی مدد کرو, تم نے کیوں نہیں کی. کتنے سارے سوالات ہیں, اسی لیے صحابہ ڈرتے تھے. یہ تو چند چیزیں میں آپ کو بتا رہی ہوں, یہ تمہارے دل میں خیال آیا, تم نے اس طرح اس کے خلاف بغض رکھا, کیوں رکھا. آپ بتائیں اگر اس طرح کا حساب کتاب ہونے لگا تو ہم کدھر جائیں گے. اس لیے دعا اللہم حاسبنا حسابا یسیرا, پیشی تو سب کی ہونی ہے, ایسا نہیں ہونا کہ کسی کی پیشی نہ ہو, اس کو ایسے کہتے بجے تم جاؤ, نہیں, مگر اللہ تعالیٰ دیکھیں اور کہیں جاؤ. جیسے آپ نے اس کے پاس سے, کئی لوگ ایسے گزر رہے ہوتے نا جیسے بالکل سیدھے ہی چلے گئے, پتہ بھی نہیں چلتا کہ ان کو انہوں نے روکا, پیپر دیکھے اور کہ جاؤ گو, اللہ تعالیٰ بس دیکھ کے کہہ دیں جاؤ, تو اس کی تو بچت ہو گئی. اور جس کو کھڑا کر لیا گیا نا وہ ہلاک ہو گیا, جس سے پوچھ لیا گیا کہ تو نے یہ کیوں کیا, وہ کیا جواب دے گا. اور سب چیزیں چھوڑیں, اگر ہم سے صرف مال کا ہی سوال ہونے لگا کہ یہ کیوں یہاں خرچ کیا, یہ ایسا کیوں کیا, یہ ایسا کیوں کیا, ادھر کیوں لگایا, ادھر کیوں لگایا, یہ تو اسراف ہے اور یہ تبذیر ہے, یعنی حرام راستے پہ تم نے لگایا, غلط کاموں پہ تم نے سپینڈ کر دیا, یہ گانے بجانے کی مجلسوں پہ سپینڈ کیا, ہاں یہ گانے بجانے کے آلات پہ سپینڈ کیا. فار ایگزامپل, ایک ایگزامپل دے رہی ہوں, یہ ایسے کپڑے تم نے خریدنے پہ خرچ کیا, یہاں پہ تم نے اتنا اسراف کیا, اتنے کا جوتا پہنا, بہت سارے لوگ تھے ننگے پیر پھر رہے تھے. تو یعنی کتنے سارے کوسچن ہو سکتے ہیں. اب جس کے لیے, جس کو اللہ چاہے گا معاف کر دے گا, یہ ٹوٹلی اس کے اوپر ڈیپینڈ کرتا ہے, جس کو چاہے معاف کر دے. اس لیے ہم اللہ تعالیٰ سے یہ دعا کرتے ہیں, اللہ तू हमारे साथ अदल का मामला ना करना, रहमत का मामला करना, क्योंकि अगर उसने अदल किया ना, अगर उसने वाकई अदल किया तो हम तो नहीं बच सकते। हाँ, उसने रहमत कर दी अपनी, तो फिर चाहे तो किसी गुनाहगार को भी माफ कर दे। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये वसवास जो है ना, इन पे गिरफ्त नहीं है। शैतानी वसवसा अंदाजी जो होती है, जब तक उस पर अमल ना किया जाए या उसको जुबान से अदा ना किया जाए, यानी जब आपके अंदर कोई वसवसा आए तो आपने क्या करना है, फौरन औजुबिल्ला पढ़नी। उस पे अमल ना करें कि आप वसवसा आए, आप उसको एंटरटेन करने लगे, अब उसके बाद उसी के ऊपर सोचने लगे या उसको जुबान से अदा कर दिए, किसी को बताने शुरू कर, पता है मेरे दिल में ये ख्याल आया था, कल मैं बैठी ही थी ना, मैंने ये सोचा, और वो अब आपने वो जर्म्स जो है ना दूसरे को भी लगा दिए। तो किसी को भी वो बात बतानी नहीं है आगे, ना ही उसके ऊपर अमल करना है, तो अब तो उम्मीद है माफी की, और आगे अगर आगे फैलाते गए तो फिर तो क्या बना दिया आपने उसको, अपने गुनाह को कितनी दफा मल्टीप्लाई कर दिया। वल्लाहु अला कुल्ली शैइन कदीर, अल्लाह ताला हर चीज पर कुदरत रखने वाला, वो जिसको चाहे माफ करे, जिसको चाहे पकड़ ले, उसका इख्तियार है, उसकी कुदरत है। बार बार कुरान में आता है ना, अल्लाह हर चीज पर कादिर है, बल्कि हम में से कई लोगों को ये याद भी है, अल्लाह अला कुल्ली शैइन कदीर, वल्लाहु अला कुल्ली शैइन कदीर। सोचें जरा अल्लाह ताला की इस पूरी कायनात के अंदर हमारी क्या हैसियत है, हम क्या चीज हैं, कितने जर्रे के बराबर भी नहीं हमारी कोई हैसियत, हम इस कदर यानी बेबस हैं, बेबस। कोई काम करना चाहे, सांस तक लेना चाहे ना, वो भी हमारे अपने बस में नहीं है। और अल्लाह ताला हर चीज पर कुदरत रखने वाला, हर चीज का वो इल्म रखने वाला। हमारे इल्म का हाल ये, हमें ये भी नहीं पता कि कल क्या करना है, हमने ये काम करें कि ना करें। जब देखें हम कोई काम करने लगते हैं, कितनी बेबसी महसूस होती ना इंसान को, रियली महसूस होती। कोई भी आपने डिसीजन मेक करना हो, जॉब का करना हो, बिजनेस का करना हो, शादी का करना हो, कहीं मूव होने का करना हो, इंसान सोचता है करें कि ना करें, करें कि ना, पता नहीं इसमें बेहतरी है कि नहीं है बेहतरी। उसको सिर्फ अपने मुतालिक भी नहीं ये पता कि कल मेरे साथ क्या होगा, इसमें मेरे लिए बेहतरी होगी या नहीं होगी। और अल्लाह ताला के लिए प्रेजेंट पास्ट फ्यूचर सब सेम है, उसके लिए ना फ्यूचर और प्रेजेंट में कोई फर्क है, ना फ्यूचर और पास्ट में कोई फर्क है। जो 10 साल बाद होना है, 20 साल बाद होना है, 1000 साल बाद होना है, हत्ता के जो कयामत के दिन होना ना, उस दिन एक एक बंदा जो डायलॉग बोल रहा है ना, वो भी अल्लाह ताला ने बयान फरमा दिया। एक बंदा ये कहेगा, उसके बाद दूसरा ये कहेगा, उसके बाद ये जहन्नुम के किनारे खड़े होकर ये कहेगा, फिर जन्नत में जाने वाला ये कहेगा, एक एक उनका डायलॉग भी आज दुनिया में हमें बता दिया। कब कयामत आनी है उसको उस दिन का भी पता है, किसने क्या बोल बोलना है, कहां खड़े होना है। सुभान अल्लाह, उसकी जैसी कुदरत किसकी हो सकती है। और इंसान तो कितना बेबस है कि अपनी अगली सांस को भी नहीं जानता, उस पे भी नहीं कुदरत रखता, अपनी अच्छाई बुराई पे भी नहीं कुदरत रखता, अपने नफे नुकसान पे भी नहीं कुदरत रखता। हालांकि हम खुद डिसीजन बनाते हैं, खुद फैसले करते हैं, खुद चलते हैं, हमें यही नहीं पता कि हमारे लिए ये अच्छा है कि बुरा है। अगर कोई हम कुदरत रखते होते तो कौन नुकसान उठाता, कभी कोई गम पाता, कोई भी ऐसा, फिर हम फैसला कभी भी ना करते जिससे हमें कोई परेशानी होती। लेकिन इससे पता चलता है हम कितने बेबस हैं, हमारी कोई भी कुदरत नहीं, हमारा कोई भी इख्तियार नहीं है। छोटा सा जो इख्तियार अल्लाह ने दिया हुआ ना, अच्छाई और बुराई के दरमियान चूज करने का, उसी को हम समझ लेते हैं कि हमें टोटल इख्तियार मिल गया। हालांकि ना ये जिस्म हमारे बस में, ना हमारा नफा नुकसान हमारे बस में, ना हमारा कल, हमारा फ्यूचर हमारे बस में, کچھ بھی ہمارے بس میں نہیں. اور اللہ تعالیٰ کیسا ہے, ہر چیز اس کی قدرت میں, ہر چیز اس کے اختیار میں. ہم اس کی ذات کو تو نہیں سمجھ سکتے, اس کی ذات تو بیونڈ 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 آور امیجنیشن ہے, ہم کبھی بھی نہیں جان سکتے, پہنچ ہی نہیں سکتے. اگر ذہن میں کوئی بات تصور آپ لے کر بھی آتے ہیں نا, وہ بھی بری بات ہے, کبھی تصور بھی نہ کریں, کبھی تصور نہ کریں. جو بھی تصور آپ کریں گے نا, وہ آپ کے اپنے ذہن کی ایک بنائی ہوئی تصویر ہوگی. ہاں ہم جو تھوڑا بہت ہم اس کی صفات کو دیکھ سکتے ہیں, تھوڑا بہت اس کی صفات کو جان سکتے ہیں, مگر وہ بھی ٹوٹلی نہیں. مثلاً ہمارے سامنے آتا ہے اللہ ہر چیز پر قادر ہے, وہ کس کس چیز پہ قادر ہے؟ ہمیں ساری چیزوں کا ہی نہیں پتا, تو ہم بتائیں کیسے کہ وہ کس کس چیز پہ قادر ہے؟ ہمیں پر ہمارے پاس تو ساری اس کی جو کریشن ہے اس کی بھی انفارمیشن نہیں, ہمیں کیا پتا کیا کیا کر سکتا ہے وہ, کیسے کر سکتا ہے وہ, کتنا کر سکتا ہے وہ. اسی لیے ہم کہہ دیتے ہیں کلی شائن, ہر چیز بس ہر چیز کہہ دیا, اس لیے کہ ہم ڈیفائن ہی نہیں کر سکتے کہ وہ کیا کیا کر سکتا ہے, کس کس قدرت کا مالک ہے. وی کین ناٹ ڈیفائن اٹ. ہماری اونلی ریفیوج یہی ہے کہ بس ہم یہ کہہ دیں اللہ ہر چیز کا ہی ہے, کیونکہ یہ ہماری بے بس ہی ہے نا, کیونکہ ہماری سوچ بھی نہیں پہنچ سکتی وہاں تک کہ اللہ تعالیٰ کتنی قدرتوں کا مالک ہے. وہ ہر چیز کو دیکھتا ہے, ہمیں پتا ہے, لیکن وہ کیسے ہر چیز کو دیکھ لیتا. ہم زیادہ سے زیادہ, ہم بےچارے ہمارا علم اتنا ہی ہے, ہم زیادہ سے زیادہ یہ کہہ دیں گے اس سمندر کی گہرائیوں میں بھی کوئی چیز ہے وہ بھی دیکھ لیتا ہے, آسمانوں میں چھپی ہوئی کوئی چیز ہے وہ بھی دیکھ لیتا ہے. لیکن یہ بہت بچگانہ سی بات ہے, پتہ ہے, بہت بچگانہ بات ہے, کیونکہ میری اور آپ کی سوچ میں یہی ہے کہ سمندر کی گہرائی وہ بہت بڑی ہماری میرے اور آپ کے لیے ڈیپتھ ہے نا, تو ہم اتنی بڑی اپنی طرف سے بات کرتے ہیں, وہ سمندر کے نیچے جو چیز ہے, وہ آسمانوں کے اوپر وہ جو چیز ہے, وہ اندھیروں کے اندر جو چیز ہے, وہ جو غاروں کے اندر چیز ہے, کیونکہ میرے اور آپ کے لیے جو ہے نا وہ بہت بگ ڈیل ہے, اس لیے ہم ان چیزوں کے نام لے لیتے ہیں. حالانکہ ہم تصور نہیں کر سکتے اللہ کس کس چیز کو کہاں کہاں کیسے کیسے دیکھتا ہے, وہ تو ہم جان ہی نہیں سکتے. ہمیں کہاں پتا ہے ستارے سیارے کائنات میں کدھر کدھر کیا ہو رہا ہے, اور ہر چیز کی پاور اس کے ہاتھ میں ہے, ہر چیز کو وہ آبزرو کر رہا ہے, وہ تو ہماری سوچ ہی نہیں اس تک پہنچ سکتی. ہر چیز کو وہ سنتا ہے, کیسے سنتا ہے, کہاں تک سنتا ہے, ہم زیادہ سادہ وہ دلوں کے حالوں کو جانتا ہے, اس کے اندر جو خیال آتے ہیں ان کو سنتا ہے. وہ کیونکہ یہ میرے اور آپ کے لیے مشکل ہے نا, تو ہم انہی باتوں کو کہہ کے بڑے اپنی طرف سے خوش ہو جاتے ہیں کہ ہم نے بہت اچھا ڈیفائن کر دیا کہ ہاں اللہ کی قدرت کیسی ہے. نہیں, یہ ایسے ہے جیسے ایک بچے نے یہ کہہ دیا کہ آسمان وہ اوپر ہے, ایک چھوٹا سا بچہ ہے, اس نے کہہ دیا کوئی چھوٹی سی چیز کو ہی اس نے کہہ دیا کہ وہ بہت دور ہے, کیونکہ وہ بچہ ہے, اس کے لیے وہی چیز اتنی دور ہو گئی. یہ میرا اور آپ کا حال ہے. تو جب ہم کہتے نا واللہ علی کل شئین قدیر, تو وی کانٹ ایون نو دا ڈیپتھ آف دس. بس ہم یہ کہہ دیتے ہیں کہ اللہ ہر چیز پر قادر ہے, وہ کیا کیا چیز پر قادر ہے, یہ میں اور آپ نہیں. اس آیت کے اس پارٹ کو, اس چیز کو ہم ڈیفائن ہی نہیں کر سکتے کتنے بھی. اسی لیے تو وہی والی بات ہے نا, اگین پھر میں تو یہی کہوں گی کہ سمندر سیاہی بن جائے اور درخت سارے کلمے بن جائیں اور سب لکھنے لگیں, صرف اس بات کو ہی لکھنے لگو کہ اللہ کیسا قادر ہے, کیسی قدرت رکھتا ہے, تو سمندر ختم ہو جائیں گے, یہ قلم ٹوٹ جائیں گے, گس گس کے چل چل کے ختم ہو جائیں گے یہ قلم. اللہ تعالیٰ اور سات سمندر لے آئے, پھر تم اللہ کی باتیں لکھو, تو وہ سمندر بھی ختم ہو جائیں گے, مگر میرے رب کی باتیں ختم نہیں ہوں گی. صرف ایک بات پہ لکھنا چاہو نا, وہ کس کس قدرت کا مالک ہے, تو صرف ایک بات پہ بھی نہیں لکھ سکتے. پھر اس کا علم, پھر اس کا دیکھنا, پھر اس کا سننا, پھر اس کا جاننا, پھر اس کی اور حکمتیں, پھر اس کی کائنات, پھر اس کی تخلیق, کس کس چیز کو لکھو گے؟ پھر انسان گیو اپ کر دیتا, کہتا میں نہیں جان سکتا. او انسان تو کیا چیز ہے، اللہ کے اس قدرت کے اس کارخانے میں تو کیا چیز ہے، اور کیا تیری حیثیت ہے، اور کتنا چھوٹا ہے تو، اور وہ رب کی ذات کتنی بڑی ہے۔
سبحانک اللہ ما بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔
تلاوت سنیں پہلے آیات کی۔
ذلكم اقسط عند الله واقرم للشهادة وادنى الا ترتابوا الا ان تكون تجارة حاضرة تديرونها بينكم فليس عليكم جناح الا تكتبوها وأشهدوا إذا تبايعتم ولا يضار كاتب ولا شهيد وإن تفعلوا فإنه فسوق بكم واتقوا الله ويعلمكم الله واللہ بكل شيء علیم۔ وإن كنتم على سفر ولم تجدوا كاتبا فرهان مقبوضة فإن أمن بعضكم بعضا فليؤدي الذي اؤتمن أمانته وليتق الله ربه ولا تكتموا الشهادة ومن يكتمها فإنه آثم قلبه والله بما تعملون عليم۔ لله ما في السماوات وما في الأرض وإن تبدوا ما في أنفسكم أو تخفوه يحاسبكم به الله فيغفر لمن يشاء ويعذب من يشاء والله على كل شيء قدير۔